सुकून मिलता होता ये सब क्या हो रहा है। मसलन दीन हमें वेल्थ ना दे, पावर ना दे, सिक्योरिटी दे या नहीं दे। कुरान करीम सूरह कुरैश के अंदर फरमाता है इले इलाफिहिम रिहलत अश्शताय वस्सैफ फलियअबुदु रब्ब हाज़ल बैत अल्लज़ी अतअमहुम मिन जूइन व आमनहुम मिन खौफ। खौफ पर अमन मिले, सिक्योरिटी का फीलिंग हो, ये तो हमारा हक है, ये तो हमें मिलना चाहिए। अगर ये भी नहीं मिल रहा है, और एक तीसरी चीज जो मैं कहूंगा, एक पर्सनल सेटिस्फेक्शन मिलना चाहिए, सोसाइटी में सेंस ऑफ सिक्योरिटी होनी चाहिए। नंबर थ्री, पर्सनल इंट्रैक्शन में सिंसेरिटी होनी चाहिए, लोगों के एक दूसरे के साथ ताल्लुकात में दिलों को नजदीक होना चाहिए, दूर होना चाहिए, दिलों को नजदीक होना चाहिए। दीन कम से कम ये दो तीन पैरामीटर्स तो देगा हमें, बाद में ताकत भी मिलती है। कुंतुम खैर उम्मतिन उखरजत लिन्नास, तुम बेहतरीन कौम हो जिसको अल्लाह ने बनाया, व अंतुमुल आलौन इन कुंतुम मोमिनीन, तुम ही सबसे ऊपर हो गए अगर तुम्हारे अंदर ही ईमान हुआ। पावर भी मिल रही है, वेल्थ भी मिल रहा है, सब कुछ मिल रहा है, लेकिन मैं कम से कम कह रहा हूँ कम से कम ये दो तीन पैरामीटर्स तो मिलने चाहिए। अगर नहीं मिल रहे तो इसका मतलब क्या है? इसका मतलब ये है कि ये जो दीन के ऊपर प्रैक्टिस है, इसके अंदर कोई प्रॉब्लम आई भी है। अब अल्हम्दुलिल्लाह रब्बिल आलमीन, मेरे और आपके पास एक चांस है। सैयदुश्शहदा के नाम के सदक़े में मैं और आप यहाँ पर बैठते हैं। अगर हम यहाँ पर बैठ रहे हैं तो हम इसका एनालिसिस ज़रूर करें कि अगर हमें दीन से रिजल्ट नहीं मिल रहा है तो क्यों नहीं मिल रहा। अच्छा, अगर नहीं करेंगे तो क्या होगा? बहुत खतरनाक काम। अगर कोई चीज़ हमें बेनिफिट नहीं देगी, अगली जनरेशन कब तक इस लेगेसी को लेके चलेगी? अगर मेरे दीन ने मुझे बेनिफिट नहीं दिया, मैं इस रिस्पेक्ट में कि मेरे पेरेंट्स से आया है, मैं इसको लेके इसके ऊपर प्रैक्टिस करूंगा, मेरी जिंदगी गुजर रही है, 15-20 साल और निकाल लूंगा इसी तरह से चलते हुए। लेकिन जब मेरी नेक्स्ट जनरेशन आएगी, खुदा ना करे उसको भी इस दीन का बेनिफिट नहीं मिला या वो नहीं समझ सके, क्या वो इस लेगेसी को लेके चलेंगे फिर कब तक? अगर वो जनरेशन भी चल निकली, नेक्स्ट जनरेशन के बारे में क्या कहते हैं? ये वो खतरा है जो हमारे सामने है, और स्पेशली आप लोगों के सामने है, जिनके बच्चों के सामने आइडियोलॉजी के मामले में बहुत सारे ऑप्शंस खुले हुए हैं, लिमिटेड नहीं है उनके लिए। मसलन पाकिस्तान में रहने वाले बच्चे के सामने लिमिटेड ऑप्शंस हैं, उसकी फैमिली है, उसका एनवायरनमेंट है, उसकी सोसाइटी है, वो सब उसको कह रही है, उसको पुश कर रही है कि भाई ये तुम्हारी फील्ड है, ये तुम्हारी आइडियोलॉजी है जिसके अंदर तुमने मूव करना है, ये ऑप्शंस ओपन है, कोई फोर्स भी नहीं है, कोई बॉन्डिंग भी नहीं है उसके ऊपर। तो अगर आपका दीन इसको कुछ बेनिफिट नहीं दे सका, प्रैक्टिकली क्या मिलने वाला है इसको, वो नहीं हुआ, फिर आप प्रॉब्लम में। जो मुझे समझ में आता है, ये दुनिया प्रोडक्टिविटी की दुनिया है, अगर किसी चीज में प्रोडक्टिविटी नहीं है तो उसको संभाल के चलना बहुत मुश्किल काम है। तो आपको और हमें फौरन देखना पड़ेगा हमारे दीन में हमें क्या मिलना है, और दूसरे पॉइंट पर ये देखना पड़ेगा कि जो दीन में नहीं मिलेगा खुदा न करे तो वो क्यों नहीं मिल रहा। मैं चंद पॉइंट्स बहुत तेजी से आपकी खिदमत में अर्ज करूंगा, बहुत ज्यादा वैसे ही आज गुजर के हमें मिला है, और हम नहीं चाहते कि आज कल की तरह ताखीर हो, जिसके बाद फिर मातम के लिए वक्त कम होता है, तो आज थोड़ा सा जल्दी खत्म करने का इरादा है। अल्लाह ने तौफीक दी इंशाअल्लाह। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। जो सबसे बड़ी प्रॉब्लम मुझे समझ में आती है वो ये है कि ये दीन सिर्फ वर्ड्स का नहीं है, ये दीन सब्सटेंस का है। इस दीन के अंदर सिर्फ नारा नहीं है, इस दीन के अंदर कॉन्टेंट्स भी हैं। अरबिक में एक वर्ड इस्तेमाल करते हैं जिसको शऊर कहते हैं, और शऊर उर्दू में भी इस्तेमाल होता है, सेंस आपकी, आपकी इंटेलिजेंस, आप क्या समझ रहे हैं चीज़ों को। इस शऊर के साथ अरबिक में एक और वर्ड इस्तेमाल होता है, उसको कहते हैं शआर, और शआर को जब ट्रांसलेट करते हैं तो हम कहते हैं नारा, स्लोगन। तो अरबी में एक सेंटेंस इस्तेमाल करते हैं और उसका ट्रांसलेशन ये बनेगा कि अगर शआर में शऊर ना हो तो शआर खत्म हो जाता है। अगर आप नारा लगा रहे हैं और नारे के पीछे फिक्र नहीं है तो कुछ अरसे के बाद क्या होगा, नारा भी खत्म हो जाएगा। नारा कब तक चलेगा? नारे के पीछे शऊर होना चाहिए। दीन के साथ भी ऐसे ही है, اگر میں خدا نہ کرے نعوذ باللہ ایسے دین پر عمل کروں جس میں شعار تو ہے, نعرہ تو ہے, شعور نہیں ہے, کب تک چلے گا؟ تو پہلا کام جو مجھے اور آپ کو کرنا پڑے گا وہ یہ کہ اپنے دین میں شعور ڈالنا پڑے گا. اس کی سینس کیا ہے, اس کی لاجک کیا ہے؟ اچھا, اس شعور کو آپ کیسے ڈال سکتے ہیں, اس کا پوائنٹرز کرنے کی کوشش کروں گا. درود بھیجیے گا محمد والے. ایک بار پھر درود بھیجیے گا محمد والے. ہم سمجھتے تھے موبائل کی مشکل صرف پاکستان میں ہے, یہاں پر بھی ہے, کوئی مسئلہ نہیں. ہمارے ایک دوست نے, میں جب یہ اس پہ کوئی کمنٹس کرنے لگتا ہوں تو تھوڑا ڈر جاتا ہوں. ہمارے ایک دوست سنا رہے تھے کہ نہیں, کہ وہ ایک مجلس کے دوران لوگوں کو یہ بتا رہے تھے کہ دیکھیں ذرا خیال کیجئے گا, اپنے اپنے موبائلز کو بند رکھا کریں, اس سے بہت ڈسٹربنس ہوتی ہے. اسی وقت ان کا موبائل بج گیا. میں جب کمنٹس کرنے لگا تو دوبارہ ریکال کیا کہ میرا موبائل سائلنٹ ہے یا نہیں ہے. بھلا اللہ بہتر کرے. اگر آپ لوگوں کو زحمت نہ ہو, مجھے یہ کہنا اچھا نہیں لگتا لیکن چونکہ پیچھے میں دیکھ رہا ہوں جگہ ختم ہونے والی ہے, اگر آپ کو زحمت نہ ہو درود پڑھتے ہوئے تھوڑا سا آگے لے چلے. ایک بار پھر درود بھیجیے گا محمد والے. اہل بیت اطہار علیہ السلام کی عظمت پر ایک بار پھر درود بھیجیے گا محمد والے. میں چاہ رہا ہوں کہ آپ سب لوگ مل کر اکٹھے ہو کر ایک اچھا درود بھیج لیں. ایک بار پھر درود بھیجیے گا محمد. کافی عرصہ گزر جاتا ہے تو ہمیں بچوں کی آواز سے پتہ چل جاتا ہے کلاس روم میں کتنے بچے بیٹھے ہوئے, اور اگر آواز میں وہ اسٹرینتھ نہ ہو تو ہم سمجھ جاتے ہیں کہ کچھ بچے خاموشی کو ترجیح دے رہے ہیں. تو پھر ہمیں عجیب سا لگنے لگتا ہے کہ بھائی لوگ خاموش کیوں ہو گئے, جبکہ معاملہ درود کا تھا اور درود میں خاموشی کوئی سمجھ میں نہیں آتی. اور آپ یہاں تک تشریف لا چکے ہیں, آپ اپنا ٹائم دے چکے ہیں اس خاطر. جیسے درود کے صرف ایک مثلا کوئی ممکن ہے دیکھنے میں یہ سوچے کہ شاید درود اس لیے ہوتا ہے کہ ایک چھوٹا سا بریک مل جائے, شاید کوئی یہ سوچے. میں اپنے طور پہ سمجھ پا رہا ہوں کہ شاید چند لوگ بہت دل سے درود پڑھتے ہیں, اور وہ چند لوگ جب بہت دل سے درود پڑھتے ہیں تو اس کی ایک عجیب نورانیت محفل پہ آتی ہے. اچھا, دل سے درود پڑھنا کسے کہتے ہیں؟ اس درود کے اندر اس کائنات کی تین عظیم الشان ریالٹیز ریفلیکٹ ہو رہی ہیں. خود اللہ, اللہم اے اللہ, نبی کا نام دوسری بڑی ریالٹی, اور تیسری بڑی ریالٹی جو چین آف ریالٹیز ہے وہ نبی کی آل ہے. کائنات میں اس سے بڑھ کر ریالٹی کہاں ہے پھر؟ اور یہ صرف ایک چھوٹے سے سینٹینس میں یہ ریفلیکٹ ہو رہی ہے. تو اگر کوئی واقعاً دل سے درود بھیجے تو کیا کرے؟ اس کو نبی کو سوچنا چاہیے, اللہ کو سوچنا چاہیے, نبی کی آل کو سوچنا چاہیے. جب وہ یہ تین چیزیں ایک ساتھ سوچتا ہے اس کا کوئی نہ کوئی کنیکشن بننا شروع ہو جاتا ہے, اور اس کے نتیجے میں اللہ کی بلیسنگ جو ہیں وہ آنے لگتی ہیں اللہ کے رسول کے وعدے کے مطابق. ایک بار پھر درود بھیجیے گا محمد والے. ہمیں اپنے دین کے اندر شعور دینا ہوگا. دین کے اندر شعور کیسے جائے گا؟ ایک چھوٹا سا کام. آپ جب بھی دین کی کوئی پریکٹس کرنے لگیں اپنے آپ سے ایک سوال پوچھیں, میں یہ کیوں کر رہا ہوں؟ کیا ہو سکتا ہے میرے دین کے پیچھے کوئی ریشنالٹی نہ ہو؟ ایسا نہیں ہو سکتا, یہ دین خدا کا دیا ہوا ہے. خدا نے ہر کام کے پیچھے ریشنالٹی رکھی ہوئی ہے. یہ جو آپ نے کالے کپڑے پہنے ہوئے ہیں اس کی کوئی لاجک ہونی چاہیے, اور یہ دنیا کوشچن کی دنیا ہے, تو آپ کے پاس کوئی ایسی ریزننگ ہونی چاہیے جس کو آپ دوسروں کے سامنے ریفلیکٹ کر سکیں. اگر آپ نماز پڑھ رہے ہیں اور اتنی باریکی میں کام ہوا ہوا ہے, اگر آپ نماز پڑھ رہے ہیں اور آپ ہاتھ اٹھا رہے ہیں, کیوں اٹھا رہے ہیں؟ اس کی کیا میننگز ہیں؟ کیوں اس طریقے کا کام کر رہے ہیں؟ اور یہ جو آپ ہاتھ اٹھا رہے ہیں مثال کے طور پر یہاں تک لے کر آئے, یہاں تک کیوں لے کر آئے؟ इसकी क्या लॉजिक है? मैंने अर्ज किया पहले दूसरे दिन, मैंने बहुत ब्रीफली उसको आपके सामने अर्ज किया था कि नमाज के मुख्तलिफ पोजीशंस की क्या क्या लॉजिक्स हो सकती हैं, और आपसे मैंने अर्ज किया था कि अगर आप उसके ऊपर तवज्जो के साथ काम करें तो हफ्ते भर में भी आप अपनी जिंदगी में कुछ अचीव कर सकते हैं। लेकिन ऐसा नहीं हो सकता कि दीन के अंदर लॉजिक ना हो। बदकिस्मती यहाँ पर है, हम लोग दीन को बगैर लॉजिक के कर रहे हैं और उसके नतीजे में बाद अवकात हमें वो फायदा नहीं मिलता। तो हम दीन के नाम पर काम करते हैं लेकिन दिल नजदीक नहीं आते। और कोई मिसाल के तौर पे कहते हैं, हम लोग जो मॉडर्न लाइफ के अंदर जिंदगी गुजारने वाले हैं, हम इंसानों की मिसाल जंगल की है। दरख्त नजदीक नजदीक खड़े होते हैं, कम्युनिकेशन नहीं होती। हम लोग बहुत नजदीक नजदीक जिंदगी गुजार रहे होते हैं और हमारी कम्युनिकेशन टूटी हुई है। और इस वजह से है कि वो जो दीन हमसे चाह रहा है सब्सटेंस के अंदर, वो हम नहीं ले पा रहे। और अगर ये मेरा मौजू नहीं है तो इससे मैं आगे बढ़ता हूँ। अच्छा, अगर दीन वो सब्सटेंस ना रखे तो वो क्या करता है? फिर दीन अपने अंदर मैकेनिज्म बनाता है, क्योंकि दीन एक अच्छा सिस्टम है। मेरा अपने ख्याल एक अच्छा सिस्टम वो होना चाहिए जो अपनी खराबी को फौरन डिटेक्ट करे, प्रॉब्लम कहाँ पर है, फिर उस प्रॉब्लम के लिए सोल्यूशन भी कुछ ना कुछ तैयार करे। मेरे ख्याल में अच्छा सिस्टम वो होना चाहिए। बिल्कुल जैसे मैं कभी कभी जाता हूँ पावर प्लांट्स के अंदर, तो वहाँ पर लिखा हुआ होता है, सारे पैनल्स बने हुए होते हैं, वहाँ पता चल जाता है कि खराबी कहाँ पर आई है। और रिकमेंडेशन भी आ जाती है कि भाई अगर आपको इस खराबी को ख़त्म करना है तो आपको क्या करना चाहिए। क्या दीन में खराबी को खत्म करने का कोई मैकेनिज्म है? बिल्कुल है। उस मैकेनिज्म को हम लोग अमर बिल मारूफ और नहीं अनिल मुनकर कहते हैं। लोगों की ड्यूटी रखी गई है कि वो खुद भी अच्छे काम करें और दूसरे लोगों को अच्छे काम पर इनवाइट करें, खुद भी गलत काम ना करें और अगर किसी को गलत काम करता देखें तो उसको मना करें कि भाई ये काम गलत है। अलबत्ता ज़ाहिर है पर्सनल लाइफ की जो सैंक्टिटी है वो अलहदा है, जो उसकी पर्सनल लाइफ में आप दखालत ना दें। लेकिन अगर कोई ऐसा कोई काम कर रहा है जिससे सोसाइटी के अंदर दीन बदनाम हो रहा है, आपको जाके कहना होता है कि भाई ये काम मत करो, इससे दीन बदनाम होता है। बदकिस्मती यहाँ पर आई कि अगर वो जो सेफ्टी का मैकेनिज्म है वो ही खराब हो जाए, अब क्या होगा? कुछ नहीं होगा, सिस्टम कोलैप्स कर जाएगा। जब सिस्टम कोलैप्स कर जाएगा तो फिर आप अपने आप से कहेंगे इस्लाम असर क्यों नहीं देता? असर देगा। आप उसको जिंदा करें, उसके ऊपर अमल करें, आपको इस्लाम का असर मिलेगा। मुझे एक और मुश्किल भी समझ में आ रही है, हम दीन से असर मांग भी नहीं रहे, हम दीन से कुछ ले भी नहीं रहे। यानी मिसाल के तौर पर, नाउज़ बिल्लाह ताला, खुदा ना करे हमारे साथ ऐसा ना हो गया हो कि मैंने सोचा हो कि मैंने 10-12 दिन घर से निकलना है, एक जगह पे पहुंचकर एक मजलिस करनी है, उसके बाद घर पहुंचना है, फिर मेरा क्या काम है इन चीजों से? खुदा ना करे अगर ऐसा है तो फिर मैं आपको एक बुरी खबर ये सुनाऊंगा, ये अगली जनरेशन तक बात नहीं जाएगी, फिर ये बहुत बड़ी मुश्किल में फंस जाएंगे। आप कहेंगे नहीं, पीछे से भी ऐसे ही आया था और यहां तक आ गया था। पीछे और अब में बहुत फर्क हो गया है। पीछे मैं और आप एक विलेज के अंदर रह रहे थे, अब आप और मैं मसलन मिसाल के तौर पर आप सिंगापुर में रह रहे हैं। पीछे आपके बच्चों के पास कोई चैलेंज नहीं था, अब आपके एक बच्चे के ऊपर एक चैलेंज खड़ा हुआ है। इसके सामने 10 क्वेश्चंस हैं, इसको इन तमाम क्वेश्चंस को जवाब देना है। तो अगर खुदा ना करे नाउज़ु बिल्लाह आपने दीन को उस लेवल पे जाकर टच नहीं किया तो फिर आपके लिए बहुत मुश्किल है। फिर तो इन तमाम चीज़ों को देखते हुए हमें जाके देखना पड़ेगा दीन कैसे काम करता है। और ये अहले बैत अत्हार अलैहिस्सलाम का सिखाया हुआ, उनके ज़माने में ये मुश्किल आई कि यजीद जैसा आदमी हुकूमत पर आ गया, सैयदुश्शुहदा ने उस पर एहतजाज किया। कल मैंने आपकी खिदमत में यहाँ तक अर्ज़ किया था कि जो अहले बैत अत्हार अलैहिस्सलाम का मैकेनिज्म है, उन्होंने एहतजाज किया, लोगों ने साथ नहीं दिया, तो क्या करें? खामोशी इख्तियार करें। उन्होंने कहा नहीं, हम खामोश नहीं रहेंगे, हम अपने काम को करेंगे, लोगों को ऐसी जगह तक लेकर आएंगे कि जब हुसैन के बेटे आकर खड़े हों फिर वो उनका साथ देंगे। ये जो काम है कब शुरू हुआ? गैबत से। आज इस वक्त 1100 साल से ऊपर हो रहे हैं। इस काम के मेन कंपोनेंट्स कौन कौन से हैं? किस काम के? जो कौम नहीं जाग रही थी, 1100 साल ही लगे, जागे तो सही, कैसे जागेगी? और मैं आपको जो अब आपकी खिदमत में एक कंपैरिजन अर्ज करता हूं 1100 साल पहले से। हम लोग 1100 साल पहले क्या थे? अहले बैत का मानने वाला होने के नाते एक कौम जो अपने इमाम का दिफा नहीं कर सकती थी, اگر اہل بیت کے چاہنے والے اس وقت امام وقت کا دفاع کر سکتے ہوتے غیبت نہیں ہونی تھی. پھر جب بھی اہل بیت سے کسی نے پوچھا غیبت کیوں ہونی ہے, فرمایا چونکہ ان کے پاس عوان و انصار نہیں ہوں گے, مدد دینے والے نہیں ہوں گے. تو 1100 سال پہلے ہم کیا تھے؟ 1100 سال پہلے ہم وہ تھے, بلکہ اگر میں اور تھوڑا سا پیچھے لے کر جاؤں تو امام اول کا ساتھ دینے والے 10 افراد بھی نہیں تھے. بی بی کے گھر پہ حملہ ہوا تو کتنے لوگوں نے ساتھ دیا تھا؟ حتی 10 افراد نے بھی نہیں. ہمارے پاس روایت موجود ہے, مستند روایت موجود ہے, فرمایا اہل بیت نے ہمارے 10 افراد بھی ساتھ دینے والے نہیں تھے. اس مظلومیت سے شروع ہوا. پھر جب کربلا بنی تو کتنے لوگوں نے ساتھ دیا؟ 200 بھی نہیں. بہت زیادہ روایات کے اندر سب کو ملائیں 150 لوگ بنتے ہیں, مشہور 72 پر 200 لوگ بھی نہیں تھے جو ساتھ دیتے. اس کے بعد یہ تھا کہ مولا ساتویں امام برسوں جیل میں رہے. شیعہ کے پاس اتنی طاقت نہیں تھی باہر نکالنے, ہم نے وہ دور گزار لیا. اس کے بعد جب 12ویں امام کے اوپر بات آئی تو اتنا نہیں کر سکتے تھے, اپنے امام کی جان بچا لیتے, یہ نہیں کر سکتے تھے, غیبت ہو گئی. اس زمانے سے لے کر اب اس زمانے کو دیکھیے گا, اس وقت آپ شیعہ کو کیسا دیکھ رہے ہیں. اور بہت اچھا ہے کہ ہم اس وقت 2014 کے اندر ہیں, ہم لوگ 78 میں نہیں ہیں. اگر 35 سال پہلے 35 years back میں یہ سوال کرتا تو شاید کوئی جواب ہمیں نہیں مل پاتا, لیکن اب ہم الحمدللہ 2014 میں ہیں. اس وقت کس پوزیشن میں ہم لوگ؟ اس پوزیشن میں ہیں کہ اگر نہیں کہوں کہ اسٹرانگیسٹ, تو ون آف دا اسٹرانگیسٹ گورنمنٹس اہل بیت کے ماننے والوں کی ہے, موسٹ پاورفل گورنمنٹ اہل بیت کے چاہنے والوں کی ہے. جہاں کہیں اہل بیت کے ماننے والوں کو کوئی چیلنج دینے والا ہے, اس کو ہم چیلنج دے سکتے ہیں, کرو, کر کے دکھاؤ, ہم مقابلہ کرنے کے لیے کھڑے ہیں. میں نے کل عرض کیا آپ کی خدمت میں, اگر کفر کا نظام اہل بیت کے دشمن کسی بھی شکل میں آ کر آج کہیں ہم کربلا پہنچنے والے ہیں, تو ہمارا کمانڈر ان سے کھڑے ہو کر کہتا ہے تم نے جرأت کی تو میں اگلی نماز جنت البقیع میں پڑھوں گا. ہمارا شیعہ کمانڈر کھڑے ہو کر کہتا ہے اگر تم نے جرأت کی نا کربلا کی طرف بڑھے تو میں تمہیں اتنا کچل کے جاؤں گا کہ میں زہر کی نماز جنت البقیع میں کھڑے ہو کر پڑھوں گا اور تم مجھے روک نہیں سکو. اس وقت یہ طاقت ہے ہمارے پاس. یہ کیسے ہوا ہے؟ کتنی تعداد ہے آپ کی اس وقت؟ پوری دنیا میں پھیلے ہوئے ہیں. آج 7 محرم, چند دنوں بعد عاشور ہوگا, اور یہ عاشور بڑا عجیب عاشور ہے. اس کی وجہ یہ ہے کہ یورپ سے لے کے یہاں تک سب لوگ ایک ہی دن میں عاشور منا رہے ہیں. اس عاشور کے اوپر دنیا ایک عجیب منظر دیکھے گی. پوری دنیا میں ایک رات ایسی آئے گی جب صرف یا حسین کی آواز آئے گی پوری دنیا سے, اور کروڑوں لوگ سید الشہداء کے روزے کا طواف کر رہے ہوں گے. یہ طاقت ہمارے پاس کیسے آئی ہے؟ کس سسٹم کے تحت آئی ہے؟ کس میکانزم کے تحت آئی ہے؟ اور مجھے اس سے کوئی غرض نہیں ہے کہ آگے کیا ہونے والا ہے, مجھے صرف ایک سوال پوچھنا ہے, میں اور آپ پرسنلی اس میکانزم کا حصہ ہیں یا نہیں ہیں؟ انٹینشنلی, ممکن ہے ان انٹینشنلی ہم سے کچھ کام ہو گئے ہوں جو اس میکانزم کے کام آئے ہوں, انٹینشنلی ہم اس میکانزم کا حصہ ہیں یا نہیں ہیں؟ میں دو چیزیں آپ کے سامنے رکھنے کی کوشش کروں گا. جس نے 1100 سال میں اس کام کو انجام دیا ہے, درود بھیجے گا محمد و آل محمد. ہمارے پاس دو ٹاسک بہت امپورٹنٹ نظر آتے ہیں اس 1100 سال میں. نمبر ایک, سید الشہداء کے پیغام کو زندہ رکھنا, جو کل اس کے اوپر تفصیل سے بات ہوئی. اس کے لیے جو ہمارے پاس بہترین درس اہل بیت سے تھا, جو انہوں نے ہمیں سکھایا کہ تمہیں یہ کرنا ہوگا, وہ عزاداری سید الشہداء. بحمداللہ رب العالمین, اس عزاداری نے ہمیں اور آپ کو زندہ رکھا ہوا. اگر یہ عزاداری کا پیٹرن نہ ہوتا, میں گارنٹی سے کہہ رہا ہوں کہ ہم لوگ 1100 سال میں زندہ نہیں رہ سکتے تھے. ہم لوگ اپنی اپنی سوسائٹیز کے اندر ڈیزالو ہو جاتے, ہم اپنی آئیڈینٹیز کو سیکیور نہیں کر سکتے تھے. اس کی وجہ یہ کہ ہم مائنورٹی میں تھے, اور ایسی مائنورٹی تھی جس کے دشمن بھی زیادہ تھے, اور کام بھی ہم ایسا کام کر رہے تھے جو کھل کے کرنے کا تھا. छुपा के करने का नहीं था, तो हमारे बचने का चांस नहीं था। और चांस इस वजह से हुआ कि नहीं, हमने ये तय कर लिया कि हम जिंदा रहें या मरें, हमने परचम आजाद बुलंद करना है, इसने हमें बचा लिया। तो मैंने पहले दिन भी आपकी खिदमत में शायद पहले दूसरे दिन अर्ज किया था कि हम लोग नहीं हैं जो आज़ादारी बचाए हुए हैं, आज़ादारी है जिसने हमें बचा लिया है, आज़ादारी ने हमें बचाया, आज़ादारी ने हमें कौम बनाया है। अभी आशूर का दिन आएगा, आपके पास कितनी कौमें बैठी होंगी इस फर्श के ऊपर, कॉमन पॉइंट क्या है? सिर्फ शहीद शुहदा का नाम है। एक अजीब हकीकत थी जो हमें मिली 1100 साल पहले, 1200 साल पहले, जिसने हमें जिंदा रखा। तो एक पॉइंट जो है वो आज़ादारी से ही दुश्मन, और दूसरा पॉइंट वो बहुत ज्यादा सोचने के बाद मैं आपकी खिदमत में अर्ज करूंगा, वो मर्जियत और फिक्र। इसने हमारे काम को अंजाम दिया। किसी भी कौम से आप लीडरशिप निकाल दीजिए, फिर वो लोग वेस्ट, फिर वो लोग खत्म हो जाते हैं। और ये कि 1100-1200 साल हो गए, ये कौम मुसलसल डेवलप हो रही है, सिर्फ एक वजह से हो सकती है, इसकी कहीं लीडरशिप है। खूबसूरत काम ये है, इस लीडरशिप का कोई प्रॉपर ऑफिस नहीं है, हेडक्वार्टर नहीं है, इसकी चेन ऑफ कम्युनिकेशन को भी कोई बहुत ज्यादा आइडेंटिफाई नहीं कर पाया। और अगर इतना कुछ है और फिर इस कमांड ने हमें यहां पे लाके खड़ा किया सक्सेसफुली अल्हम्दुलिल्लाह, तो फिर मैं कहूंगा इसका मतलब है ये सिर्फ इमाम वक्त की नजर लुत्फ से मुमकिन हुआ। अगर उनकी नजर ना होती तो ये नहीं हो सकता था। वक्त के इमाम के नाम पर दुरूद भेजिएगा, मोहम्मद आपके पास एक मर्जियत और फिक्र है जो इमाम की खैबत में प्रॉपर लीडरशिप, इस्लाम की प्योर लीडरशिप, और दूसरा आज़ादारी का कॉन्सेप्ट है सिर्फ एक प्रॉब्लम के साथ जो हमारे सामने आ रही है, वो क्या है? मेरा अपने ख्याल है कि अगर उन लोगों को जो अहले बैत के खिलाफ काम करना चाह रहे थे, अगर पिछले सालों तक ना भी पता हो कि असल जगह कौन सी है, अब उनको बहुत अच्छी तरह पता है असल जगह कौन सी है। अगर उन्होंने हम पर हमला करना हुआ तो मैं अपने अंदर मुतमईन हूं वो हमारे इंडिविजुअल्स पे हमला करने के बजाय इन दो इंस्टीट्यूशंस पर हमला करेंगे, आज़ादारी पर और मर्जियत के ऊपर, क्योंकि ये दो इंस्टीट्यूशंस हैं जिन्होंने हमारे काम को अंजाम दिया हुआ। तो वो कोई ऐसा काम करेंगे कि आज़ादारी के अंदर कॉन्फ्लिक्ट बने, वो कोई ऐसा काम करेंगे कि मर्जियत के अंदर कॉन्फ्लिक्ट बने, और वो इस काम को बहुत ताकत के साथ कर रहे हैं। मैं पाकिस्तान जैसे मुल्क के अंदर हर चंद महीने के बाद एक नया इशू उठता हुआ देखता हूं, हर चंद महीने के बाद, और वो इश्यूज पर फैल जाते हैं पूरी दुनिया के अंदर, वो डिस्कशन में आते हैं, नहीं मालूम यहां पर होते हैं नहीं होते, लेकिन उसके ऊपर फिर कॉन्फ्लिक्ट बनते हैं, और जो वाज़े बिल्कुल सामने देखकर समझ में आता है ये खुद से नहीं हो रहा है, कोई जनरेट करता है। आपका काम और मेरा काम ये होगा अपनी पर्सनल लाइफ के साथ इस बात को देखने की कोशिश कीजिएगा, आप इस मैकेनिज्म का हिस्सा हैं क्या। मशवरे के तौर पर मैं आपसे अर्ज करूंगा उन तमाम बातों को देखते हुए कि मैं इसको बहुत सेंसिटिव पीरियड समझता हूं, इमाम की रीअपीयरेंस के लिए इस जमाने को बहुत सेंसिटिव समझता हूं, मैं आपसे एक बात अर्ज करूंगा, अपने आप को इस मेन स्ट्रीम शियत से बाहर निकाल के मत रखिएगा। 10-12 दिन तो आप इस सईदुश्शुहदा की मोहब्बत में यहां पर रहेंगे, इन सिर्फ बाकी साल के बारे में आपसे पूछूंगा, आप मेन स्ट्रीम शियत में हैं, आप उन्हीं प्रॉब्लम्स को फेस कर रहे हैं, उसमें शेयर कर रहे हैं, कंट्रीब्यूट कर रहे हैं कि जो पूरी दुनिया में शियत से वो गुजर रही है, आपका रोल क्या है? और अगर आप अपना कोई रोल नहीं देख रहे या कम देख रहे हैं तो मैं आपकी खिदमत में अर्ज करूंगा, आप अपनी तमाम तरह रियलिटीज के साथ इन्वॉल्व क्यों नहीं होते, आपका कंट्रीब्यूशन क्यों नहीं है? और जब हम यहाँ तक बात करते हैं तो हमारे पास एक बहुत सिंपल कंट्रीब्यूशन होता है, वो ये कि कोई ये कहता है ठीक है हम इतना कुछ देने को तैयार है, इतना पैसा ले लीजिए, मामला खत्म हो गया। आज के जमाने में प्रॉब्लम्स का सोल्यूशन इतना सिंप्लीफाइड है क्या? मैं अपने तौर पर पाकिस्तान को देखता हूं, शायद मैं कह सकता हूं हंड्रेड्स ऑफ मिलियंस ऑफ रुपीज हर साल चैरिटी में जाते हैं, प्रॉब्लम सॉल्व होती नजर आ रही है क्या? अच्छा, ये जो प्रॉब्लम सॉल्व नहीं हो रही है इसके पीछे जो क्वेश्चन है वो ये है कि क्या इंस्टीट्यूट्स बने हुए हैं जो इन प्रॉब्लम्स को सॉल्व करें? तो मैं देखता हूँ इंस्टीट्यूट्स नहीं बने हुए। अच्छा, ये इन इंस्टीट्यूट्स को किसने बनाना है? जिन लोगों के पास इसकी कैपेबिलिटी है, जिनके पास इसकी स्ट्रेंथ है, यानी सोसाइटी के जाहिल लोगों ने बनाना है या पढ़े लिखे लोगों ने बनाना है? ये पढ़े लिखे लोगों ने बनाना है। ये प्रोफेशनल्स ने बनाना है या किसी और ने बनाना है? ये प्रोफेशनल्स ने बनाना है। तो क्या ये अपनी जिम्मेदारी पूरी कर रहे हैं क्या? ये वो क्वेश्चन है जो आपके सामने है। आप अपनी जिम्मेदारी पूरी क्यों नहीं कर रहे? आप ये समझ रहे हैं कुछ हजार डॉलर पूरे साल में दीन के नाम पर खर्च कर देना ये सारी जिम्मेदारी पूरी करवा दे? और आमिर मोमिन का एक कॉल आपकी खिदमत में अर्ज करने की जसारत करूंगा, दुरुद भेजेगा मोहम्मद। खुतबा शख्सिया नहजु बलागा के मशहूर तरीन खुतबों में से एक खुतबा जिसमें आमिर मोमिन ने अपनी मजलूमियत का तस्करा किया है, और एक मौके पर आकर मौला आमिर मोमिनीन इरशाद फरमाते हैं एक बार फिर उनकी जात पे दुरूद भेजेगा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम। फरमाते हैं खुदा ने उलमा से एक अहद लिया है, जैसे ही मैंने कहा उलमा मेरे ख्याल में 50% ने तो सुकून का सांस लिया होगा कि हमारा कोई मामला है ही नहीं। यानी जिसको अमीरुल मोमिनीन उलमा कह रहे हैं हम वो नहीं है, तो फिर बाकी तो जुहला रह गए ब्रदर, तो जाहिल रह गए। तो अगर वो अमीरुल मोमिनीन का कौल सिर्फ उलमा के लिए जिनको आप उलमा इरशाद फरमा रहे हैं, तो फिर दूसरा जो कैटेगरी आपके लिए रह गई है बड़ी खतरनाक है, और मैं गारंटी से कह रहा हूँ कि आप उस दूसरी खतरनाक जाहिलों वाली कैटेगरी के अंदर नहीं है, इस उलमा में आप भी हैं। ये क्या है उलमा का लफ्ज? जानने वाले, जिनके पास नॉलेज है, जिनके पास अंडरस्टैंडिंग है, जिनके पास कैपेबिलिटी है कि वो सोसाइटी के इश्यूज को समझ सकें। इमाम फरमा रहे खुदा ने उलमा से अहद लिया, और पूरा जुमला पीछे से चला आ रहा है, मौला फरमा रहे हैं कि अगर ये अहद ना होता तो मैं ये करता। फरमाया खुदा ने उलमा से अहद लिया है, क्या अहद लिया है? कि वो जालिम के जुल्म पर और मजलूम इंसान की भूख पर खामोश नहीं बैठेंगे। उलमा से अहद लिया है, वादा लिया है, एक प्लेज हुआ है, वो क्या? वो ये कि आप जालिम के जुल्म को जब देखें आप खामोश मत बैठिएगा। अगर आपके पास इल्म है, आपके पास नॉलेज है, आपको सोल्यूशन देना है, ये आपका वादा है। खुदा फरमाते हैं इमाम खुदा ने वादा लिया है, खुदा ने जिम्मेदारी डाली है कि अगर जानने वाले उलमा जिनके पास नॉलेज है जालिम को जुल्म करता देखें खामोश ना बैठें, और अगर कुछ मजलूमों को भूखा देखें ये लोग खामोश ना बैठें। खामोश ना बैठें तो क्या करें? सॉल्यूशन निकालो। और हमने क्या सॉल्यूशन निकाला है? हमने ये सॉल्यूशन निकाला है बेस्ट ऑफ द ऑप्शंस में से अपनी दहलीज में, क्योंकि ठीक है कुछ पैसा दे देंगे मामला खत्म हो गया। तो क्या खत्म हो गया? नहीं, इससे ज्यादा हम करना नहीं चाह रहे। और मैं आपकी खिदमत में यही अर्ज करना चाह रहा हूं, आप अहले बैत अत्थार अलैहिस्सलाम की सच्ची तरीन मोहब्बतों को अपने दिल में लिए। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, खुदावंद मुताल ने मुझे और आपको ये फजीलत दी हुई कि हम सैयदुल शुहदा के नाम पर उनकी अजा के लिए इस फर्श पर बैठे। अगर हमें यह शहादत मिली हुई है, और खुदा ने हमें और भी बहुत सारी ताकतें दी हुई हैं, हमारे पास जहन है, हमारे पास एजुकेशन है, हमारे पास प्लानिंग की ताकत है, अगर ये सब कुछ है और फिर भी कोई प्लानिंग नहीं हो रही है, इंसान मोहतरम क्या इस पर कोई जवाब नहीं देना होगा? और ये मैं अर्ज कर रहा हूँ ये अहले बैत अत्थार अलैहिस्सलाम की फिक्र के मुताबिक नहीं है। اہلِ بیتِ اطہار علیہ السلام کہتے ہیں نہیں تمہیں کام کرنا پڑے گا. کتنے مدت پہ کام کروں مولا؟ اگر 5 سال میں رزلٹ ملتا ہے 5 سال کی پلاننگ کروں گا. اور اہلِ بیت کے انداز میں میں آپ سے کہوں گا اگر 1000 سال میں رزلٹ ملتا ہو تو 1000 سال کی پلاننگ کرو. 1000 سال پلاننگ کرو. یہ جو ہم کراچی میں عبداللہ شاہ غازی کو دیکھ رہے ہیں اور اب لوگ کسی حد تک ان کے نام کو جانتے ہیں، شاید تقریباً 1000 سال ہو گئے ہوں گے ان کو یہاں. خدا کیوں لایا ان لوگوں کو یہاں پر؟ یہ مثال کے طور پر جیسے یہاں پر سننے میں آتا ہے کہ امام زادے کا مقبرہ ہے، کیوں خدا ان لوگوں کو یہاں پہ لایا؟ جہاں ہوتے وہیں دفن کر دیتا. نہیں آپ کو لگتا کہ خدا کا بھی کوئی منصوبہ ہے؟ شاید 700 سال گزر گئے ہو ابھی رزلٹ نہیں ملا ہو، شاید ملنے والا ہو، شاید ہم سے کوئی کام لینا چاہتا ہو. اور جب تک الحمدللہ رب العالمین آپ اس فرش عزا پر ہیں، یہ امید ہے کہ خدا شاید ہم سے کوئی کام لے گا، ہمیں کس طرف لے کے چلے گا. تو جو میں رزلٹ لینا چاہوں گا وہ یہ ہوگا کہ آپ اپنی صلاحیتوں کو استعمال کیجئے، آپ کے پاس جو پوائنٹ آف اسٹرینتھس ہیں آپ کی پرسنالٹی کے اندر، ان کو استعمال کیجئے. آپ کا ایک کنٹریبیوشن ہو اپنی سوسائٹی کے لیے، آپ کا ایک کنٹریبیوشن ہو اپنے دین کے لیے، آپ کا کنٹریبیوشن ہو کسی مظلوم کا ساتھ دینے کے لیے. اور جب آپ اس کام کو کر لیں تب ہم کہہ سکتے ہیں کہ مولا ہم آپ کی نصرت کے لیے تیار. ہم شیعہ ہیں، اہل بیت اطہار علیہ السلام کے ماننے والے، ایک طرف سے امام حسین کو یاد کرتے ہیں، دوسری طرف سے امام وقت سے وعدہ کرتے ہیں. میں نے پہلی مجالس میں عرض کیا تھا، شیعہ صرف ماضی نہیں ہے، پاسٹ نہیں ہے، شیعہ کا ایک فیوچر ہے. وہ پاسٹ سے سیکھے اور فیوچر کے لیے اپنے آپ کو تیار کرے. اور وہ جو فیوچر ہے وہ یہ ہے کہ سید الشہداء کے ایک بیٹے نے اس دنیا کے اندر دوبارہ تشریف لانا. 1400 سال پہلے سید الشہداء اس مظلومیت تک پہنچ گئے کہ انہوں نے جب کربلا کے میدان میں کہا حل من ناصر ینصرنا تو کوئی ان کا ساتھ دینے والا نہیں تھا. اب جو ہماری کوشش ہونی چاہیے وہ یہ کہ اب جب بھی امام وقت کو کسی مدد کرنے والے کی ضرورت ہو ہم اس کام کو کر سکیں، ہماری جانیں ان کے لیے پیش ہو سکیں. اور ان تمام کاموں کے پیچھے یاد وہی یاد ہے کہ آپ علم اٹھائیں، چاہے آپ مجلس کے اندر آئیں، اور یہ دین اسی طرف لے کر چلتا ہے. عزیزان محترم، انشاءاللہ مولا سید الشہداء کی قربانیوں کو یاد کرتے ہوئے آپ کے سامنے جو اہداف آئے ہیں، جو دین آپ کو اپرچونیٹیز دے رہا ہے اس کو یوٹیلائز کیجئے، اپنی رسپانسبلٹیز کو پہچاننے کی کوشش کیجئے تاکہ انشاءاللہ مادر حسین کے سامنے، بی بی سیدہ کے سامنے سرخ ہو سکیں. درود بھیجے گا محمد علیہ وسلم. محرم کے ایام اس اعتبار سے ہمیں بہت خوبصورت موقع فراہم کرتے ہیں کہ محرم کے ایام میں انسان اپنے آپ کو جب سید الشہداء کے سامنے دیکھتا ہے، ان کی مظلومیت کے سامنے دیکھتا ہے تو کچھ تیار ہونے لگتا ہے، اس کے دل میں کچھ نرمی آتی ہے. کہتے ہیں اگر کسی نے دعا مانگنی ہو تو دعا مانگنے کا سب سے اچھا وقت کون سا ہے؟ جواب میں کہتے ہیں دعا اس وقت مانگی جائے جب دل کے اوپر تھوڑی سی نرمی آئی ہوئی ہو، تھوڑا خدا سے کوئی تعلق بنا ہوا. جب تک میں جو اب تک تجربے کرتا ہوں اس کو دیکھتے ہوئے مجھے سمجھ میں آتا ہے شاید مصائب کا وقت بہترین وقت ہوتا ہے، کیونکہ ہمارے دلوں کے اندر اہل بیت کی محبت ہے تو کسی نہ کسی وجہ سے جب ان کے مصائب کا تذکرہ آتا ہے تو ہمارے دلوں کے اوپر ایک نرمی آتی ہے. اور اس بات کو آپ مسلسل لوگوں کے درمیان چیک کرتے رہیں گے، دیکھتے رہیں گے. مجھے کہ میں پاکستان کے اندر کم از کم اس کو بہت زیادہ دیکھتا ہوں، شاید یہاں پر بھی آپ احساس کرتے ہوں گے. یہ محرم کے دن ہیں، یہ ایسے ہوتے ہیں کہ کبھی لوگ کھڑے ہوتے ہیں کہیں پر اور کسی یتیم کا نام بھی لیا جاتا ہے और मिसाल के तौर पर आप किसी मजलिस वगैरह में खड़े हों और आपके सामने कोई कहे यतीम, तो फौरन आपका जहन बीबी सकीना की तरफ जाने लगता है। आपके जहन में तमाम चीज़ें वाकई करबला की तरफ अपने आप को लेके जाती हैं। तो मैं हमेशा सोचता हूँ कि दुनिया में शायद किसी को कुछ वोकैबुलरी समझ में नहीं आती होंगी, लेकिन जो लोग सईद शहदा को सुनते रहते हैं उनके लिए वोकैबुलरी बहुत क्लियर है। लिहाजा अगर हम दुनिया में किसी के सामने कहना कोई प्यासा इंसान, शायद उसको समझ में ना आ, लेकिन जब अहले बैत के मानने वालों के सामने कहते हैं प्यासा इंसान, फौरन उनको इमाम हुसैन की याद आती है कि हाँ मेरे मौला प्यासा थे। बहुत अच्छी प्रैक्टिसेस नहीं है, गुज़श्ता ज़मानों के अंदर इसके ऊपर इसरार होता था कि जब भी पानी पीने लगो इमाम हुसैन को याद कर लो। तो लोग पानी पीने से थोड़ी देर पहले रुक जाया करते थे और कभी कभी मुख्तलिफ नामों से याद करते थे। तो मुझे याद है कि ईरानी दोस्त बड़ा अजीब जिक्र करता था और कहता था ए इमाम आपके प्यासे लबों को मेरा सलाम, आपके प्यासे लबों को मेरा सलाम। आप दुनिया में किसी के सामने कहें प्यासा, शायद वो ना समझ सके। अल्हम्दुलिल्लाह रब्बिल आलमीन, सय्यदुश्शुहदा के चाहने वालों के सामने जब कहा जाता है प्यासा, उनको कुछ समझ में आने लगता है। अगर दुनिया में किसी के सामने कहना जेल के अंदर मरने वाली बच्ची, शायद दुनिया में बास लोगों को समझ में नहीं आता, लेकिन अहले बैत अत्थार अलैहिस्सलाम के सामने अगर कोई कहे बेगोरो कफन दाशा, उन्हें फौरन समझ में आता कि हमारे मजलूम इमाम का तस्करा हो रहा है। हमारी विख्यातरी बन गई है, हमारी कल्चर डेवलप हुई है, हम सईद शहदा के साथ चलें और उन्हीं विख्यातरीज के साथ हम परवान चलें। इतना ज्यादा तस्करा हमारे सामने करबला का हुआ है, हर चीज गोया हमारे सामने वाज़े होने लगी है। आज हमने जिक्र हजरत कासिम अलैहिस्सलाम का करना है। हजरत कासिम अलैहिस्सलाम कमसन भी हैं और इस कमसनी के साथ सय्यदुश्शुहदा के मजलूम भाई इमाम हसन मुज्तबा की निशानी है, यतीम भी। सय्यदुश्शुहदा का दस्तूर है, वो हर बच्चे को बहुत मोहब्बत से देखते थे, हर बच्चे के साथ बहुत अच्छी तरह पेश आते थे, लेकिन अगर कोई बच्चा यतीम बच्चा होता था तो उसके लिए खास इनायात करते थे, उसके ऊपर बहुत ज़्यादा तवज्जो देते थे। शायद आपको याद होगा मैंने हजरत मुस्लिम बिन अकील के मसाइब में पढ़ा था कि जब हजरत मुस्लिम बिन अकील की बच्ची को अपने जानों पर बिठाया और उसके सर पर हाथ फेरा तो वो बच्ची समझ गई कि मेरे बाप को कुछ हो गया और उसने फौरन कहा कि अम्मू क्या मेरे बाबा मारे गए, क्या मेरे वालिद शहीद हो गए। सय्यदुश्शुहदा यतीमों को बहुत चाहते थे और इस खातिर हजरत कासिम अलैहिस्सलाम के ऊपर बहुत ज्यादा नजर रखते थे कि वो उनके भाई की निशानी भी थी और वो यतीम बच्चा भी था। शब आशूर सारे मुजाहिद जमा हुए सय्यदुश्शुहदा के अतराफ में। शब आशूर वो अजीम शान रात के जो अहले बैत अत्थार अलैहिस्सलाम के मसाइब की रात थी। जब ये सारे मुजाहिद जमा हुए, सय्यदुश्शुहदा ने हर एक का इम्तिहान लिया, कहा चले जाओ, वो लोग नहीं गए, चराग बुझा दिया, लोग फिर भी नहीं गए। उसके बाद सय्यदुश्शुहदा ने एक एक को बताना शुरू किया, तुम यहाँ पे लड़ोगे और यहाँ पर गिरोगे, ये तुम्हारा मख्तल होगा, वो तुम्हारा मख्तल होगा। जब सबको बता दिया, हजरत कासिम अलैहिस्सलाम वहीं पर बैठे हुए थे। एक मौके पर कासिम अपने ऊपर कंट्रोल न कर सके, अपने चचा से कहा चचा जान मैं शहीद होऊंगा या नहीं होऊंगा। बनी हाशिम की नस्ल में से हैं, शहादत के तलबगार हैं, अब मैं नहीं जानता कि अगर ये जुमला इनकी माँ ने सुना हो तो उनके दिल पे क्या गुजरी होगी कि मेरा जवान बच्चा मरने की ख्वाहिश कर रहा है, ये उम्र मरने की उम्र नहीं हुआ करती। लेकिन उन्होंने पूछा अपने चचा से, चचा जान मैं शहीद होऊंगा या नहीं होऊंगा। अजीब वाकया हुआ, सय्यदुश्शुहदा ने फरमाया बेटा कासिम आप भी शहीद होंगे, छह माह का अली असगर भी मारा जाए, आप भी शहीद हो जाएंगे, छह माह का अली असगर भी शहीद हो जाएगा। अब अजीजों एक अजीब मारका हुआ,
قاسم اپنی شہادت بھول گئے اور فوراً امام حسین سے ایک اور سوال کیا، کہا چچا کیا دشمن ہمارے خیموں تک پہنچ جائیں گے؟ 6 مہینے کا بچہ تو خیمے کے اندر ہوتا ہے، تو کیا دشمن ہمارے خیموں تک پہنچ جائیں گے؟ اب میں سوچتا ہوں شاید سید الشہداء اگر قاسم کو بتا دیتے کہ بیٹا خیموں کو بھی آگ لگے گی، تمہاری پھوپھیوں کے اوپر ایک عالم ہوگا، نہیں معلوم قاسم کے اوپر کیا کیفیت آتی۔ تو سید الشہداء نے بس اتنا کہا، بیٹا میں علی اصغر کو لے کر میدان تک جاؤں گا، اور شام غریبہ کا واقعہ قاسم کے سامنے نہیں دہرایا کہ کہیں قاسم کے اوپر کوئی اور حالت داری نہ ہو جائے۔ بس قاسم اپنی شہادت کے انتظار پر خوش ہو گئے کہ میں شہید ہو جاؤں گا۔ عاشور کا دن آیا، بار بار امام حسین کے پاس جاتے تھے اور کہتے تھے چچا جان میں چلا جاؤں، اور بار بار سید الشہداء جیسے ہی قاسم کو دیکھتے تھے امام مصطفیٰ کے جگر کے ٹکڑے یاد آتے تھے کہ کس طرح میرا بھائی زہر سے شہید ہوا، یہ میرے بھائی کی نشانی ہے، اپنے بھائی کی نشانی کو کیسے بھیجتے ہیں حسین؟ بار بار حسین سے کہتے تھے نہیں بیٹا ابھی ٹائم نہیں آیا، ابھی آپ نے نہیں جانا۔ اتنا اصرار کیا قاسم نے، ایک موقع پر سید الشہداء نے کہا بیٹا اب تم چلے جاؤ، اب تم بھی شہید ہو جاؤ۔ پھر ایک عجیب معرکہ ہوا، حسین صابر دل کا نام ہے، حسین عزم اور حوصلے کا نام ہے۔ جب قاسم کو اجازت دی تو میں صحیح روایت آپ کی خدمت میں عرض کر رہا ہوں، قاسم کو نزدیک بلایا، اپنے گلے سے لگایا۔ عزیزوں یہ پہلا مجاہد ہے جس کے جانے پر حسین بھی غش کھا کر گر گئے تھے۔ روایت بیان کرتی ہے قاسم کو گلے سے لگایا، اتنا گریا کیا کہ سید الشہداء غش کھا گئے، پھر موقع کے اوپر اٹھے۔ اور تمام شہداء کو ایک مقام حاصل ہے، تمام مجاہدوں کو ایک فضیلت حاصل ہے، قاسم کو ایک عجیب فضیلت حاصل ہے۔ ہر مجاہد سے کہتے تھے تمہیں اجازت دی اب تم تیار ہو کر آؤ، جب قاسم کی باری آئی تو غش کھا کر اٹھے اور اس کے بعد کہا میرے قاسم کو میں خود تیار کروں گا، قاسم کو میں خود تیار کروں گا۔ حضرت قاسم علیہ السلام کو تیار کرنا شروع کیا۔ قاسم کا سن بہت کم تھا، ان کے سر کے اوپر جو ٹوپی لوہے کی ہوتی ہے وہ لوہے کی ٹوپی کوئی نہیں آ سکی، تو امامہ باندھ دیا قاسم کے سر کے اوپر۔ اور قاسم کا امامہ باندھنے کے بعد جب ہر طرح سے تیار کر لیا تو ایک روایت کے مطابق کہا قاسم بیٹا میرے نزدیک آؤ۔ قاسم تھوڑا اور نزدیک آئے، سید الشہداء نے گربان پھاڑ دیا، قاسم کا گربان پھڑا۔ قاسم نے پوچھا چچا یہ آپ نے کیا کیا؟ کہا بیٹا پھٹا ہوا گربان یتیم کی نشانی ہوتی ہے کہ دیکھو لوگوں یہ یتیم آ رہا ہے، تھوڑا رحم کرنا اس کا باپ مر چکا ہے۔ تو میرا بیٹا تم قاسم پھٹے ہوئے گربان کے ساتھ جاؤ، شاید ان اشقیا کو تم پر رحم آ جائے۔ قاسم باہر آئے، ایک راوی عجیب روایت کرتا ہے، کہتا ہے قاسم اتنا معصوم سا تھا، وہ جب خیمے سے آیا تو لگا جیسے چودھری کا چاند نکل آیا، مظلوم بچہ تھا۔ قاسم کی نشانی کا کتنا سن تھا بیچارے کا۔ وہ باہر آیا، دشمن سے لڑنے کی کوشش کی، ایک لعین نے کہا میں اس بچے کو گراؤں گا، اس دوسرے نے کہا رہے تجھے کیا ملے گا اس کو گرا کر۔ وہ لعین نزدیک آیا، قاسم کے سر کے اوپر وار کیا، قاسم زمین پر گرے۔ اب وہ امام حسین کو پکارا، کہا میرے چچا میری مدد کو آئیے۔ اب وہ حسین لب کے علی نے ایک جملہ سید الشہداء کہا، عباس قمی نے نغمہ المحموم کے اندر لکھا ہے، کہا قاسم کی طرف حسین ایسے لب کے جیسے کوئی عقاب لگبکتا ہے۔ قاسم کی محبت آ رہی تھی حسین کو، اب جو حسین پڑھے دشمن کا قافلہ ہلا، اور جو گھوڑ سوار ہلے تو عزیزوں پر ایک عجیب بارکہ ہوا، قاسم کی آواز آنا شروع ہو گئی، ارے چچا میری مدد کو آؤ۔ بیچارا قاسم آواز دیتا رہ گیا، ارے چچا میری مدد کو آنا۔ اب جو حسین قاسم کے لاشے پر پہنچے تو لاشا اتنا پامال ہوا تھا کہ جیسے سائز میں بڑا ہو گیا تھا۔ حسین نے دیکھا اور عجیب جملہ کہا، سید الشہداء کا یہ جملہ بھی بہت عجیب ہے، کہ قاسم کتنا سخت ہے تیرے چچا کے لیے، جب تو بلائے تو میں آ نہ سکا، جب میں آیا تو اب تجھے یہ دنیا سے جا چکا، اب قاسم کا لاشا خیمے میں لائے اور حسن مصطفیٰ کی بیوہ کو دے، ارے یہ تو شادی کا سن تھا، ارے یہ تو نکاح کا سن تھا، اب ہمارا دولہا کہاں سچ تھا، یہ تو اپنے خون میں آ گیا، یہ کہاں سجے گا؟ تو میں تو فرشتوں سے کہوں گا، ارے فرشتوں ہمارا دولہا دنیا میں دولہا نہیں بنا، اس کو آسمانوں میں دولہا بنا لو۔